अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरे र राकेश मिश्रको तपाईँलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआइसी एसिया बैंक लिमिटेड।
एनआइसी एसिया बैंक पनि साथी पनि।
प्रदेश नम्बर 6 विभिन्न जिल्लामा नगर गाउँ सभा हुँदै जनप्रतिनिधिहरूद्वारा विकास योजनालाई प्राथमिकता, मुगुमा विवाद।
नेपालगञ्जका मेयर धवलका मुख्य 5 प्राथमिकता, पीडा सुन्ने 5 प्रतिबद्धता, पीडा सुन्ने जनप्रतिनिधि पाएकोमा बाढी पीडितद्वारा विश्वस्त।
बाँकेमा पानी नपर्दा रोपाई ढिला, ट्युबवेलबाट रोपाई गरिँदै बर्दिया राष्ट्रिय निकुञ्ज गस्ती सेनाको मुख्यालयबाटै अनुगमन गरिने।
र डडेलधुराका पहिरो पीडितलाई 12 वर्षपछि जग्गा, बाँकीका ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषण, रुकुममा यार्सा उत्पादन घट्यो।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
पश्चिम डायरीको सुरुमा प्रदेश नम्बर 6 विभिन्न जिल्लाहरूमा गाउँ तथा नगर सभाको खबर रहेको छ। बाँक सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको चालु आर्थिक वर्षलाई पूर्वाधार मरम्मत तथा योजना वर्षको रूपमा मनाउने भएको छ। कछुवा गतिमा भइरहेको विकासलाई तीव्र गतिमा लैजान तथा भएका पूर्वाधारलाई सुधार एवं दीर्घकालीन योजना निर्माण गर्नका लागि चालु आर्थिक वर्षलाई पूर्वाधार मरम्मत र योजना निर्माण कार्यान्वयन वर्षका रूपमा मनाउने नगरपालिकाले जनाएको छ। वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगरसभामा आर्थिक वर्ष 2074-75 बजेट सार्वजनिक गर्दै उपप्रमुख मोहन माया ढकालले प्रत्येक वर्षलाई अभियान वर्ष घोषणा गरेर कार्यको प्रारम्भ गर्ने योजना अनुसार चालु आर्थिक वर्षलाई पूर्वाधार मरम्मत तथा योजना वर्षको रूपमा कार्यान्वयन गरिने बताउनुभयो। सुर्खेतका वीरेन्द्रनगरका विकास योजना, ढल विकास, गुरु योजना, सौर्य सडकबत्ती जडान, उज्यालो नगर कार्यक्रम, हरियाली नगर योजना, महिला तथा बालबालिका अस्पताल, क्षेत्रीय अस्पतालमा वृद्धवडा निर्माण, बा आमा कुरा चौतारी कार्यक्रम, चिडियाघर निर्माण, देउती बजै पार्क निर्माण, शहीद पार्क निर्माण, हिंसा पीडित महिलाका लागि लैङ्गिक विकास कोष, फ्री वाइफाई जोन निर्माण, होमस्टे प्रवर्धन लगायतका मुख्य प्राथमिकता रहेका छन्। यस्तै घर घरमा फुल बगैँचा हुम्लाको खबरमा सिमकोट गाउँपालिकाले हरेक घरमा फलफुलको बगैँचा स्थापना गर्ने योजना सार्वजनिक गरेको छ। हिजो सम्पन्न गाउँसभाले यस्तो प्रस्ताव पारित गरेको हो। गाउँपालिकाका लागि 25,37,00,000 रुपियाँ बजेट छुट्याइएको छ। उता मुगुमा प्रथम नगरसभामै विवाद, छायानाथ रारा नगरपालिकाको प्रथम नगरसभा बिथुलिएको छ। मेयरको एकलौटी निर्णय भन्दै उपमेयर लगायतको असन्तुष्ट पक्षले कार्यालयमा तालाबन्दी गरेपछि नगरसभा हुन सकेन। गाउँ बस्तीका योजनामा छलफलै नगरी अन्य बुँदामा मेयरले बहुमती आधारमा भन्दै एकलौटी निर्णय गर्न खोजेको आरोप लगाउँदै तालाबन्दी गर्दै उनीहरूले नगरसभा बहिष्कार गरेका हुन्। त्यस्तै जुम्लामा स्थानीय तह निर्वाचनपछि भएको तिला गाउँपालिकाको प्रथम गाउँसभाले सडकलाई प्राथमिकतामा राखेको छ। सडकमा 3,67,75,000 रुपियाँ विनियोजन गरिएको हो। यस्तै रुकुममा पनि मुसिकोट नगरपालिकाले आर्थिक वर्ष 2074-75 लागि 37,98,42,000 रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजस्व 98,53,000, सामान्यकरण अनुदान 23,22,56,000, सशर्त अनुदान 13,08,65,000, अन्य आय 68,48,000 आमदानी हुने लक्ष्य राखिएको नगर प्रमुख देवीलाल गौतमले जानकारी दिनुभयो। आजको नागरिकको पश्चिमेलीमा सुर्खेतबाट नगेन्द्र उपाध्याय, जुम्लाबाट डिबी बुढा, मुगुबाट सुमन मल्लले खबर लेख्नु भएको छ।
पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जले स्थानीय तह निर्वाचनबाट धवल शमशेर राणालाई दोहोर्याएर मेयर चुनेको छ। पहिलो कार्यकाल 2054-59 काम मूल्याङ्कन गर्दै आफूलाई नगरवासीले निर्वाचित गरेको उहाँ बताउनुहुन्छ। त्यति बेला नेपालगञ्ज नगरपालिका थियो, अहिले उपमहानगरपालिका बनेको छ। आउँदो 5 वर्षमा महानगर उन्मुख सहर बनाउने उहाँको लक्ष्य छ। मेयर राणाका 5 वर्षे प्रतिबद्धता अन्तर्गत सफा सुन्दर र सुरक्षित सहर रहेको छ। नेपालगञ्ज अहिले फोहोर छ, सरसफाइका काम व्यवस्थित छैन। नगर सरसफाइलाई व्यवस्थित गर्नेछु, फोहोर हटाउन ट्र्याक्टर थप्दैछौँ। निजी क्षेत्रसँग पनि सहकार्य गरेर वडा कार्यालयबाटै सरसफाइको काम हुनेछ। नगर टोल बस्ती र नालाहरू सफा गर्न जनचेतनामूलक अभियान पनि सञ्चालन गर्नेछु। नगरलाई हराभरा र ताल तलैया र पार्कहरू मर्मत सुधार तथा पार्क थपिनेछ। त्यसैले नेपालगञ्जलाई सुन्दर बनाउनेछ। साथै आवश्यक निकायसँग समन्वय गरी सुरक्षा अवस्था सुदृढ नगर निरीक्षण शाखालाई व्यवस्थित गरी ट्राफिक फुटपाथ र अव्यवस्थित बजार व्यवस्थापन गर्ने उहाँको योजना रहेको छ। त्यस्तै सहर सुरक्षित सफा र सुविधा सम्पन्न हुनाका साथ आर्थिक स्रोत र जनसङ्ख्या वृद्धि भई महानगर उन्मुख बन्नेछ भन्ने उहाँको भनाइ रहेको छ भने लामो समय जनप्रतिनिधिविहीन हुँदा स्थानीय तहमा मौलाएको भ्रष्टाचार कर्मचारी तन्त्रप्रति आम नागरिकको गुनासो धेरै छन्। मैले निर्वाचित भएर आएसँगै भ्रष्टाचारमा शून्य सहनशीलता घोषणा गरेको छु भन्ने उहाँको अर्को प्राथमिकता रहेको छ भने नेपालगञ्ज पहिले पनि मध्य तथा सुदूरपश्चिमको शिक्षा स्वास्थ्य र पर्यटन उद्योगको हब हो। नयाँ संरचना अनुसार प्रदेश नम्बर 5, 6 र 7 केन्द्रका रूपमा यो नगरलाई अघि बढाउने उहाँको योजना रहेको छ। यस्तै नेपालगञ्ज त्यसै पनि विविधतामा एकता भएको सहर हो। धार्मिक जातीय र साम्प्रदायिक सद्भावलाई अभिवृद्धि गर्न उपमहानगरपालिकाले काम गर्नेछ भन्ने उहाँको भनाइ छ। जनक नेपालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यस्तै बाँकीकै खबरमा टेप्रीका मनसरी बाहुनले डुणुवा गाउँपालिका एक नयाँ बस्तीमा विस्थापित जीवन बिताउन थालेको 4 वर्ष भयो। राप्तीको बाढीले घर जग्गा बगाएपछि उहाँको परिवार विस्थापित भएको थियो। यो अवधिमा उहाँले आफ्नो पीडा धेरै ठाउँमा सुनाउँदा पनि कसैले वास्ता गरेनन्। तर अब स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि आएपछि भने उहाँमा आशा पलाएको छ। अब त जनताका लागि काम गर्छौँ भनेर भोट मागेका नेताहरू वडा प्रधान वडा अध्यक्ष भएका छन्। उहाँले भन्नुभयो, अलिकति भए पनि हाम्रो पीडा सुनवाई हुन्छ कि भन्ने आश पलाएको छ। निर्वाचनबाट जनप्रतिनिधि चुनिएपछि मनसरी जस्तै थुप्रै विस्थापितको अनुहारमा भरोसाको उज्यालो छाएको छ। वर्षौँदेखि गम्सिरहेको आफ्ना समस्या जनप्रतिनिधिले सम्बन्धित ठाउँमा पुर्याएर समाधानको पहल गर्लन् भन्ने बाढी पीडितको अपेक्षा छ। आजको नागरिकमा कलेन्द्र सेजवालले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा गर्मीमा हुने संक्रमणबाट आँखालाई जोगाउने उपाय।
अहिलेको समयमा एलर्जनहरू वातावरणमा बढी हुने भएको हुनाले धुलो फोहोरहरू जुन बाहिरबाट घर पुग्ने बित्तिकै आँखालाई चाहिँ कसरी हुन्छ सफा गर्ने
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
यही ज्येष्ठ 16 गतेदेखि कक्षा सञ्चालन भइरहेको छ।
स्थान कलेजको आफ्नै भवन, सम्पर्क बाँके बागेश्वरी कलेज, सुर्खेत रोड, नेपालगञ्ज, बाटिका होटलको ठिक अगाडि।
सम्पर्क नम्बर 081-520-570, 98-582-705 र 98-584-1032।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 0155-34-663 र 98-011-34-673।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हात जोड्नी तथा नसा रोग एकुपंक्चर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363899
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
आँखा हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अङ्ग हो आँखाकै कारण संसार देखिने भएकाले शरीरका अन्य अङ्गमध्ये यसको अझै बढी महत्त्व छ आँखामा विभिन्न खाले समस्याहरू देखा पर्छन् त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छन् गर्मीमा आँखा पाक्ने चिलाउने र आँखा पोल्ने समस्याले बढी सताउँछ गर्मीमा हुने सङ्क्रमणबाट आँखालाई कसरी जोगाउने कुराकानी गर्दै नेपालगञ्ज आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर सतीश दाहाल
अब अहिले गर्मीको समयमा चाहिँ मिलाउने बिजाउने जो रोग भएका बिरामीहरू बढी आउँछन् र अहिलेको समयमा एलर्जनहरू वातावरणमा बढी हुने भएको हुनाले धुलो फोहोरहरू जुन बाहिरबाट घर पुग्ने बित्तिकै आँखालाई चाहिँ कसरी हुन्छ सफा गर्ने
अहिले अस्पतालमा आइरहेका बिरामीहरूको प्रकृति हेर्दा आँखामा बढी कस्तो खाले समस्याहरू भएको पाउनु भएको छ
अहिलेको अस्पताल आएको विशेष गरी यो गर्मीको बेला एक त आँखामा पानीको मात्रा कमी भएको हुन्छ आँखा सुक्खा भएको हुन्छ एउटा त्यो है अर्को चिलाउने बिजाउने त छँदैछ अहिलेको
डाक्टर साहब यो आँखा किन सुक्खा हुँदो रहेछ यो गर्मी मौसम यो विशेष गरी बर्खा समयमा
एकदम ठुलो क्वेसन हो यो चाहिँ के भन्छ जस्तै हाम्रो गर्मी भएपछि हाम्रो शरीरलाई के हुन्छ हाम्रो पानीको मात्रामा जस्तै पसिनाबाट केहीबाट होइन जस्तै पानीको मात्रा कमी हुन्छ त्यसरी आँखामा जति रसिलो हुनुपर्ने त्यो रसाउने मात्रा कमी हुन्छ इभापोरेट भएर आँखामा भएको आँसु जुन मात्रामा हुनुपर्ने त्यो गर्मीले अलिकति त्यो कम भएको चाहे इभापोरेसनबाट भयोस् चाहे अरू कुनै माध्यमबाट होस् त्यो चाहिँ नि कम भएको हुन्छ जसले गर्दा कि त हामीले पानीको मात्रा अलिक बढी खानुपर्छ र त्यो हाल्नुपर्ने औषधि चाहिँ यो समयमा विशेष गरी गर्मीको समयमा हाल्नुपर्ने औषधि चाहिँ जुन आर्टिफिसियल टियर भन्छौँ हामी
जस्तो यो गर्मीको समयमा औषधि हाल्ने कुरा गर्नुभयो यो सबै नर्मलले पनि प्रयोग गर्ने अथवा बिरामीले मात्र
होइन यो नर्मल मान्छेले पनि प्रयोग गर्दा राम्रो हुन्छ यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो आँखा सुक्खा हुनु भनेको राम्रो होइन आँखा सुक्खा हुनु भनेको इन्फेक्सनलाई चाहिँ इन्भाइट गर्नु जस्तो हो कि कुनै चिलाउने बिजाउने जुन छ नि त्यो प्रकरण बढ्दै गएपछि इन्फेक्सन हुन सक्ने पनि चान्सेस हुन्छ पाक्ने पनि हुन सक्छ र अर्को कुरा यो चाहिँ नि आर्टिफिसियल टियर भन्छ यसलाई यो चाहिँ कृत्रिम जुन आँखामा हाम्रो नेचुरल टियर हाम्रो आँखैबाट बन्छ होइन जुन अर्को बजारमा पाइन्छ जुन हामी औषधि राख्छौँ त्यो आर्टिफिसियल टियर भन्छ यसलाई
आँखालाई कसरी हेरचाह गर्नुपर्छ एउटा सामान्य व्यक्तिहरूदेखि लिएर बिरामीहरू सबैले आफ्नो आँखालाई चाहिँ कसरी हेरचाह गर्नुपर्छ अन्त्यमा
आँखालाई त नियमित रूपमा चाहिँ हामीले आँखालाई चाहिँ हेरचाह गर्नुको लागि बिहान उठ्ने बित्तिकै नियमितमा पहिले आँखालाई चाहिँ सफा गर्नुपर्छ आँखामा धुलो धुवा हावा घामबाट विशेष गरी अहिलेको मौसममा चाहिँ बस्नुपर्ने हो बाहिर घाममा हिँड्दाखेरि चाहिँ अल्ट्रा भाइरेट रेजहरूबाट धेरै भनौँ न सूर्यको किरणबाट एकदम टन्टलापुट घामको त्यो किरणबाट बस्नको लागि हामीले सनग्लासहरू राम्रो खाले सनग्लास लगाउनु पर्ने हुन्छ र धेरै एसी भयो धेरै फ्यान भयो त्यस्तो भएको ठाउँमा धेरै बसिरहनु हुँदैन एउटा त्यसले गर्दा आँखा सुक्खा हुन्छ एयर कन्डिसन भयो फ्यान भयो धेरै हावा चल्छ ऊ भएको ठाउँमा चाहिँ नि बस्नु हुँदैन. त्यस्तो बेला यदि आफूलाई अप्ठ्यारो अनकम्फर्टेबल फिल भएपछि आर्टिफिसियल टियरको पनि युज गर्न सक्छौँ. तर यदि कुनै पनि बेला यदि सबै बेला आर्टिफिसियल टियरको त हामी औषधि बोकेर त हिँड्न सक्दैनौँ त्यस्तो बेलामा. त्यस्तो बेलामा चाहिँ आँखालाई सफा गर्ने र ब्लिङ्किङ गर्ने कि आँखालाई चिम्म गर्ने खोल्ने है त्यसरी तिन चारपल्ट गऱ्यो भने आँखाबाट आफै पानी हाम्रो नेचुरल टियर्स आउँछ जुन रसाएर आउँछ जसले गरेर हाम्रो चाहिँ आँखाको जुन सुक्खा भएको सतहलाई चाहिँ त्यसले मेन्टेन गर्छ. त्यसले गर्दा इन्फेक्सन हुने पनि चान्सेस हुँदैन र चिलाउने बिजाउने बेला पनि हामी मुक्त हुन सक्छौँ. र धेरै चिलाउनु थाल्यो भने घरेलु उपायबाट बरफले अथवा चिसो पानीले सेक्ने गर्नुपर्छ जसले गरेर हामीलाई औषधि युज नगर्दा पनि हुन्छ. साँच्चै एकदमै आँखामा केही परेर त्यस्तो चिलाउने बिजाउने भएपछि त्यो त अस्पतालमा आएर चाहिँ देखाउनु पर्ने हुन्छ.
नेपालगञ्ज आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डाक्टर सतीश दाहाल. अब अर्को सन्दर्भ, बर्दिया राष्ट्रिय निकुञ्जभित्र हुने गस्ती लगायतका क्रियाकलाप सेनाको मुख्यालयले अनुगमन गर्ने भएको छ. काठमाडौँ मुख्यालयबाटै अनुगमन गर्न मिल्ने प्रविधि सञ्चालनमा ल्याएपछि यो सहज भएको हो. सेनाले आफ्नै प्रविधिबाट गस्ती सम्बन्धी सबै सूचना रेकर्ड गर्न र पठाउन मिल्ने एप्सको विकास गरेको छ. कान्तिपुरमा खबर छ.
पर्याप्त वर्षा नहुँदा बाँकेका किसानले साना ट्युबवेलबाट पानी तानेर धान रोपाई गरिरहेका छन्। किसानहरूले कुलो खाल्डाखुल्डीमा जमेको पानीलाई साना ट्युबवेलबाट तानेर सिँचाइ गरिरहेका हुन्। जिल्लामा 52,238 हेक्टर खेतीयोग्य जमिन रहेको छ। त्यसमध्ये 15,000 हेक्टर जग्गामा मात्रै सिँचाइ सुविधा छ। खडेरी नभएका वर्ष बाँकेमा करिब 1,38,700 टन धान उत्पादन हुँदै आएको खबर आजको कान्तिपुरमा ठाकुर सिंह थारूले लेख्नु भएको छ।
डडेलधुराको परशुराम नगरपालिका दुईका पहिरो पीडित परिवारको पुनर्स्थापनाका लागि सरकारले 12 वर्षपछि जग्गा खरिद गरेको छ। 2062 पहिरोले घर बगाएका साबिक शीर्ष गाविसका 35 परिवारलाई 4 र 5 वडामा गरी 46 रोपनी जग्गा किनिएको हो। मोहन बुढायारले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँकेको बनकट्टी गाविस साबिकको सूर्यलाल पुर्वा र बाबु पुर्वाका अधिकांश बालबालिकामा कुपोषणको समस्या देखिएको छ। कुपोषणका कारण बालबालिकामा उमेर अनुसारको तौल उचाइ नबढ्नुका साथै बौद्धिक विकास समेत छिटो नहुने समस्या रहेको तिवारी पूर्वका स्थानीय एवं पूर्व गाविस सचिव बुद्धिसागर मिश्राले बताउनुभयो। यस्तै एउटै गाउँका 10 बढी बालबालिका कुपोषित, बाबुपुरमा मात्र 10 बढी बालबालिका कुपोषण समस्याबाट ग्रसित रहेको स्वयंसेविका जानकी पालले बताउनुभयो। अशिक्षित परिवारमा बढिरहेको छ। अशिक्षित र पछाडि परेका समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको छ। पुनर्स्थापना केन्द्र नै पुग्दैनन् बालबालिका। कुपोषणमा परेका बालबालिकाको सिहार सुसार तथा उपचारका लागि सरकारले भेरेन्चल अस्पतालमा पोषण पुनर्स्थापना केन्द्र गृह सञ्चालनमा ल्याएको छ। त्यहाँ अधिकांश बालबालिकाहरू नपुगेको खबर रहेको छ। आजको नयाँ पत्रिकामा विश्वराज पछलडङ्गियाले लेख्नु भएको छ।
उता हुम्ला जिल्लाभरि 773 बालबालिका शीघ्र कुपोषणबाट ग्रसित रहेको पाइएको छ। सानै उमेरमा विवाह गरी उमेर नपुगी जन्माइएका बच्चा र अस्वस्थ खानाका कारण यति धेरै बालबालिकामा शीघ्र कुपोषणग्रस्त भएका हुन्। जिल्लाका 7 गाउँपालिकाका कुल 5,784 पाँच वर्ष मुनिका बालबालिकामध्ये 773 शीघ्र कुपोषणमा परेको जिल्ला स्वास्थ्य कार्यालयकी चिकित्सक स्मृति महतले बताउनुभयो। जनक बहादुर साईले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै स्थानीय तहमा कर्मचारी संयोजन पनि सुरु भएको छ। विभिन्न कार्यालयका कर्मचारीहरू नगरपालिका र गाउँपालिका माताहतमा आउन थालेका छन्। यो कञ्चनपुरको खबर रहेको छ, आजको कान्तिपुरमा छापिएको छ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा रुकुममा यार्सा उत्पादन घटेको छ। गत वर्षको तुलनामा झन्डै 10 किलो यार्सा कम उत्पादन भएको हो।
निर्वाचन आयोगले आज साउन 1 गतेदेखि मतदाता नामावली अध्यावधि गर्दैछ। स्थानीय तहको सफल निर्वाचनपछि निर्वाचन आयोगले प्रदेश र सङ्घको निर्वाचन प्रक्रियाका लागि आयोगले मतदाता नामावली अध्यावधि गर्न लागेको हो। क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालय मार्फत आयोगले आगामी प्रदेशसभा र जनप्रदेश प्रतिनिधि सभा सदस्य निर्वाचन प्रायोजनका लागि आजबाट मतदाता नामावली सङ्कलन सुरु गर्न लागेको आजको दैनिक नेपालगञ्जमा खबर रहेको छ। पश्चिम डायरीमा नवनिर्वाचित जनप्रतिनिधिप्रति मतदाताको पहिलो अपेक्षा,
नहर नलाग्ने ठाउँमा सिँचाइको सुविधा, कृषकहरूलाई सुविधा, मल बिउको सुविधा, यहाँको लागि सहयोग गर्नुपर्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्जमा पनि सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। 20 वर्षपछि भएको स्थानीय तहको निर्वाचनसँगै मतदानमा सहभागी भएका मतदाताहरूले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिबाट विकास र समृद्धिको सपना देख्न थालेका छन्। हामीले नवनिर्वाचित जनप्रतिनिधिहरूले पहिलो काम के गरिदिए हुन्थ्यो भन्ने लागेको छ भनेर मतदाताहरूलाई सोधेका छौँ। सुनौ नागरिक आवाज।
मेरो नाम रामबहादुर भण्डारी, यो सुक्खा क्षेत्र बाँके जिल्ला भएको हुनाले यो नहर नलाग्ने ठाउँमा सिँचाइको सुविधा, कृषकहरूलाई सुविधा, मल बिउको सुविधा यहाँको लागि सहयोग गर्नुपर्छ।
कृष्णबहादुर कार्की, पहिलो कुरा सफा र सुन्दर सहरको कुरा छ, व्यवसाय रूपलाई मजेउला किसिमका उद्योग धन्दाको लागि चाहिँ विशेष पहल गर्नुपर्छ।
मेरो नाम महेश्वर पौडेल हो। साइज जिल्लाले विकास निर्माण बोली वचन यहाँ त्यहाँ बाटोघाटो सबै आफ्नो उम्मेदवारहरू के अरे भोटरहरूको दैलो दैलोमा डुलेर कार्यहरू गरिदिएमा हामीलाई राम्रो लाग्ने थियो भन्ने।
नाम चाहिँ सन्तोष विश्वकर्मा हो। सरसफाइका अभियानका कुराहरू भए होइन, एउटा एवेरनेसका प्रोग्रामका कुराहरू भए होइन, त्यस तिनी अपेक्षाहरू अब त्यो सँगसँगै धेरै कुराहरू चाहिँ छन्, जोडिएका छन् है। सबै कुराहरू चाहिँ जोस राम्रै होस् भन्ने चाहिँ हाम्रो कामना।
दिरा सापकोटा, अव्यवस्थित रूपमा बसिरहेको अब यो व्यवसायलाई अलि सहज रूपमा बसाल्न दिँदा अब राम्रो हुन्छ।
हेमबहादुर कार्की, कृषि उद्योगहरू खोल्नु पर्यो, अनि जुन यहाँ ढल निकासको समस्या छ त्यसलाई पनि मध्यनजर गर्दै त्यसलाई पनि सम्पन्न गर्नु पर्यो।
मेरो नाम दिपेन्द्र सुवेदी, त्यही गरेर चाहिँ बदशालाहरू जता पाए त्यतै बाटामा कुखुरा काटेका छन्, खसी काटेका छन्, बजार फोहोर गन्दित छ, त्यसलाई चाहिँ यसो उनीहरूलाई पनि कुनै ठाउँमा व्यवस्थित गरेर बदशाला बनाएर सबै एकै ठाउँमा एउटै लाइन खालको व्यवहार बनाएदेखि।
मेरो नाम बिपी भूषाल, राम्रो शिक्षा प्रदान गर्न, केटाकेटीहरूलाई राम्रो शिक्षा प्रदान गर्नको लागि सल्लाह सुझाव दिनु पर्यो प्रतिनिधिको हैसियतले। त्यसपछि गएर अरू त विकासका कुराहरू भए, बत्ती भयो, पानी भयो, बाटो फराकिलो भयो, त्यसपछि चाहिँ समाजमा चाहिँ पिरमर्काहरू बुझेर समाधान गरौँ।
रुकुममा तत्कालीन माओवादी जनसत्ताले पास गरेका जग्गाका लिखतलाई आधिकारिकता दिलाउन माओवादी केन्द्र स्थानीय तह मार्फत सक्रिय भएको छ। गणेश विक र देवेन्द्र बस्नेतले नागरिक दैनिकमा खबर लेख्नु भएको छ। रुकुमकै अर्को खबरमा जिल्लामा स्वास्थ्य सेवातर्फको 70 लाख रुपियाँ बजेट फ्रिज भएको छ।
यस्तै रुकुमको खबर रहेको छ। मुसीकोट नगरपालिका 7 खोला कोटमा रहेको सूर्योदय आधारभूत विद्यालयको 4 कोठे भवन 25 दिनमा निर्माण सम्पन्न भएको छ। 2074 जेठ 31 गते जग खनिको भवनको असार 24 गते छाना हालिएको थियो। निर्माण उपभोक्ता समितिका अनुसार सेवा क्षेत्रका सबै अभिभावकले एकैसाथ काम गरेपछि चाँडै विद्यालय भवन निर्माण गर्न सकिएको हो। यता सल्यानको खबर रहेको छ। शारदा नगरपालिका 14 मालनेटाका स्थानीय वर्षदेखि खानेपानी समस्या भोग्दै आएका छन्। यता रोल्पामा प्राथमिक विद्यालयका तल्ला कक्षाहरूमा नेपाली भाषा कमजोर भएपछि जिल्ला शिक्षा कार्यालयको पहलमा दर्जन बढी विद्यालयहरूमा पढाइ शिविर सञ्चालन गर्न थालिएको छ। उता प्युठानमा आर्थिक वर्ष 2073-74 स्वीकृत वार्षिक बजेट अनुसार जिल्ला शिक्षा कार्यालयमा 4,30,07,074 रुपियाँ फ्रिज भएको छ। यस्तै कञ्चनपुरमा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएको खबर आजको कान्तिपुरमा रहेको छ।
सुदूरपश्चिमको महाकाली अञ्चलका 4 जिल्ला अदालतको झन्डै 20 करोड भन्दा बढी जरिवाना असुल गर्न बाँकी रहेको छ। उच्च अदालत दिपायल महेन्द्रनगरले हिजो सार्वजनिक गरेको एक तथ्याङ्कमा महाकालीका चारै अदालतको 20,41,58,960 रुपियाँ असुल गर्न बाँकी रहेको हो। उता सुर्खेतमा जिल्लामा एचआइभी संक्रमितको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। 2069-2074 जेठसम्मको तथ्याङ्कलाई हेर्दा जिल्लामा 255 जनामा एचआइभी पोजिटिभ देखिएको हो। हुम्लामा सिमकोट गाउँपालिका 6 खलिया प्रथा कायमै छ। नेपाल सरकारले 2067 असोज 21 गते खलिया प्रथाको अन्त्य गरे पनि हुम्लामा भने यो प्रथा कायमै रहेको पाइन्छ। नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ।
युवतीलाई बन्धक बनाई परिवारसँग 50,000 फिरौती माग्ने अपहरणकारीबाट 3 दिनपछि प्रहरीले युवतीको उद्धार गरेको छ। यो बाँकेको खबर छ। असार 29 गते कोहलपुर न्यू रोड नजिकबाट अपहरणमा परेकी बाँके राप्ती सोनारी गाउँपालिका स्थित महादेवपुरीका 19 वर्षीय युवतीलाई प्रहरीले तिन दिनपछि बिहिबार अपराह 4 बजे उद्धार गरेको खबर नागरिक पश्चिमेलीमा छ। यता दार्चुलामा जिल्ला पशु सेवा कार्यालय दार्चुलामा बोयर जातको बोका किन्नका लागि आएको कुल 28,50,000 रुपियाँमध्ये 8,10,000 रुपियाँ फ्रिज भएको खबर रहेको छ भने यता दैनिक नेपालगञ्जले छापेको खबर छ। 20 वर्षपछि रोकिएको एकलैनी नेपालगञ्ज सडक सुधार योजना अघि बढाउन पहल सुरु गरिएको छ। स्थानीय तहमा जनप्रतिनिधि बहाली भएपछि सडक सुधार योजना अगाडि बढाउन पहल सुरु गरिएको खबर छापिएको छ।
जिल्ला पशु सेवा कार्यालय बाँकेले चालु आर्थिक वर्षमा 66,50,000 रुपियाँ बराबर किसानलाई नगद अनुदान वितरण गरेको छ। सद्भावमा खबर छ।
गोर्खा ब्रुअरीले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गर्दै टुबोर्क क्लासिक विथ स्कच माल्ट बियर भित्राएको छ। कम्पनीले यसलाई नेपालकै पहिलो प्रिमियम स्ट्रङ बियर दावी गरेको खबर आजको नागरिकमा रहेको छ।
पश्चिम डायरीमा अब जनप्रतिनिधिको विचार। अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल 5 वर्षको हुन्छ। वडामा निर्वाचित जनप्रतिनिधिहरूको मुख्य प्राथमिकता के छन् भन्ने विषयमा हामीले लगातार वडा अध्यक्षहरूका भनाई प्रसारण गरिरहेका छौँ। सुनौ कोहलपुर नगरपालिका वडा नम्बर 12 वडा अध्यक्ष कृष्ण बहादुर खड्काको विचार।
हाम्रो सबभन्दा समस्या भनेको निकुञ्जबाट भित्र पर्ने जनावरको दारबारको लागि पहिलो प्राथमिकता तटबन्ध छ र ढल्निका यिनीहरू हाम्रो मुख्य उहरू चाहिँ हामीले घोषणा पत्रमा प्रचार गरेछौँ सोही अनुसार गर्नेछौँ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 6 विभिन्न जिल्लामा नगर गाउँसभा हुँदै जनप्रतिनिधिद्वारा विकास योजनालाई प्राथमिकता, मुगुमा विवाद।
नेपालगञ्जका मेयर धवलका मुख्य 5 प्रतिबद्धता, पीडा सुन्ने जनप्रतिनिधि पाएकोमा बाँके बाढी पीडित विश्वस्त।
बाँकेमा पानी नपर्दा रोपाई ढिला, ट्युबवेलबाट रोपाई गरिँदै बर्दिया राष्ट्रिय निकुञ्जमा गस्ती सेनाको मुख्य लायबाटै अनुगमन गरिने।
र डडेलधुराका पहिरो पीडितलाई 12 वर्षपछि जग्गा, बाँकेका ग्रामीण क्षेत्रका बालबालिकामा कुपोषण, रुकुममा यार्सा उत्पादन घट्यो।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताहरूले krishnasarfmको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज साउन 1 गते आइतबार, जुलाई 16 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM।